नेपालको साहित्य कला तथा संस्कृतिको फाँटमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा यसपटक हाम्रो पाहुना हुनुभएको छ वरिष्ठ गीतकार नगेन्द्र थापा। विक्रम सम्वत 2002 असार 9 का दिन मुगा धनकुटामा जन्मिनुभएका नगेन्द्र थापाको साहित्यमा प्रवेश विक्रम सम्वत 2018 रूपरेखामा कविता प्रकाशित भएपछि हो। प्रतिभा कविता संग्रह 2019, गोपालको बाँसुरी गीति संग्रह 2023, हाम्रो पृथ्वी बस्यो रे 2023 तथा सिन्कौली माया 2024 कविता संग्रह प्रकाशित गर्नुका साथै नारायण गोपालद्वारा गाइएका बिर्सेर जाउँ कसरी आज, बिहान नभई बतासले शीत किन सुकाइदिन्छ, बिर्सेर फेरि मलाई नहेर चिनारी हाम्रो धेरै पुरानो, मलाई माफ गरिदेऊ मेरो गीतमा उभेको तथा सँगाला घुम्टोहरू जस्ता गीतहरू रचेर नेपाली साहित्यमा एक चिर परिचित नाम हुनुभएको छ। हालै नारायण गोपालको 25 स्मृति दिवस मनाइयो। यसै अवसरमा नारायण गोपाल र गोपाल नियोजनका बीच मितेरीको पुल बन्नुभएका तिनै नगेन्द्र थापासँग युवा गीतकार रमण घिमिरेले ती दुईको सेरोफेरोमा रहँदै कतिपय नयाँ प्रसंगहरू उद्घाटित गर्दै गरिएको रोचक संस्मरणात्मक कुराकानी प्रस्तुत छ। त आउनुहोस् गीतकार रमण घिमिरे मार्फत वरिष्ठ गीतकार नगेन्द्र थापालाई खसखस.com स्वागत गरौं।
वरिष्ठ गीतकार कवि साहित्यकार गोपालञ्जन नारायण गोपालको अनन्य मित्र नगेन्द्र थापा दाईलाई खसखस.com स्वागत गर्दछु।
लो आज त घाँटी खसखस हुँदै मेरो पनि घाँटी खसखस हुँदैछ। ए खसखसको सन्दर्भमा यो खसखसलाई मेरो शुभकामना र धन्यवाद छ। 465 यो दार्जिलिङमा यो 64 को अन्त हुनुपर्छ या 65 को सुरुवात हुनुपर्छ दार्जिलिङमा। त्यति बेला गोपाल र म दार्जिलिङमै पढ्दैथ्यौँ। नारायण गोपाल बडोदरामा पढ्दै हुनुहुन्थ्यो, सङ्गीत पढ्न गएको, क्लासिकल हो। त्यस सन्दर्भमा ऊ घुम्न आउँछु भनेर, र विशेष त त्यस बेला चाहिँ मुख फोरिसकेका थिएन, त्यस बेला त वास्तवमा ऊ घुम्ने आएको थियो हो। ती ईश्वर बल्ल मार्फत भेट भएको, गोपाल इन्द्रनको पनि मेरो पनि
ईश्वर बल्ल
मार्फत। त्यस बेला ईश्वर बल्ल पर्मानेन्टली जस्तै उही बस्नु
शिक्षकै
गर्नुहुन्थ्यो,
गभर्मेन्ट
हाई स्कुलमा।
ए 64 अनि त्यो सम्बन्ध कसरी झाँगिँदै गयो त?
पहिले आउँदाखेरि चाहिँ अब के हुँदो रहेछ भनेदेखि, जस्तै गोपालसँग पनि नारायण गोपालसँग पनि यो मित्रता कोहीसित चाहिँ लामो सङ्गत गरेपछि गहिरो मित्रता हुँदै जाँदो रहेछ। सबै स्वभावहरू मिल्ने, मन मिल्ने, कुराकानी मिल्ने, रुचिहरू मिल्ने, यसले गर्दाखेरि लामो प्रकारान्तमा गएर त्यो गहिरो साथी हुँदो रहेछ। तर मेरो हकमा चाहिँ नारायण गोपाल र गोपाल इन्द्रन यस्ता साथी भए जो एउटा नारायण गोपाल इन्द्रनसँग एक भेटमा हो, नारायण गोपालसँग दार्जिलिङमै फेरि एक वर्ष पछि ऊ फर्केर आयो। त्यति बेला घुमघाम गरेर त्यति बेला चाहिँ उसको पेनपल ऊ पेमला पेमलालाई भेट्न भनेर आउँदाखेरि दोस्रो चोटि ती भेट्नु हो।
त्योभन्दा अगाडि एकचोटि भेट भयो, त्यसपछि अलिअलि कुराकानी भयो, त्यसपछि केही पनि
भएन। र यो दोस्रो चोटिको भेटमा यति अन्तरङ्ग भयौँ हामीहरू, त्यो भनेर शान्ति छैन।
कसरी भयो त दाइ?
होइन, मन मिल्यो अब खै, मेरो पनि के पक्ष उसलाई मन पर्यो र उसको पनि के पक्ष मलाई मन पर्यो मलाई थाहा छैन। तर मैले उसित सङ्गत गर्दाखेरि मेरो मन आनन्दित हुन्छ भन्ने कुरा मलाई लाग्यो। त्यति बेला नारायण गोपाल त्यस्तो भयङ्कर गायक पनि भइसक्नु भएको थिएन, ओ माने चर्चामा हुनुहुन्थ्यो, जस्तै एक दुईवटा गीत रत्न शमशेरका एक दुईवटा गीतले विशेष त दार्जिलिङमा त्यस बेला नामी चलेको गीत त्यही थियो, एकान्त ठट्टामै हो। र गोपालञ्जन र मैले नारायण गोपाललाई बुझेको पनि त्यही गीत मार्फत हो। हामी पनि कुरा गर्थ्यौँ यो स्वर अनौठो छ, नौलो छ, राम्रो छ, पछि निकै अगाडि जान सक्छ भन्ने कुरा गरेको चाहिँ त्यही हो। त्यस कारण यो कुनै योजना बनाएर अथवा संयोजन गरेर भएको मित्र चाहिँ होइन, त्यसै क्लिक भयो। जस्तै गोपाल इन्द्रको हकमा एउटै क्लासमा बस्थ्यो हामीहरू, पढ्थ्यो नर्थ पोइन्टमा एउटै क्लासमा थियो। हाम्रो सामान्य बोलचाल पनि थिएन, सामान्य बोलचाल पनि थिएन गोपाल सर। तर के हो भने एकदिन एउटा मजिसे माने बोलचाल त थियो, पिटर कार्थक म गोपाल हेन्जन एउटै क्लासमा थियो। बरु पिटर कार्थकसँग म साथी थिएँ, त्यसले मलाई कविता पनि लेखाएको छ। म कवितामा निकै चलन चल्तीमा आइसकेको थिएँ दार्जिलिङमा, त्यो छोटा कवितामा। एनजी तपाईँ थापाजी, तपाईँ त कवि मान्छे, त्यस बेला पिटर कार्थक के पनि थिएन, गिटारिस्ट, एउटा राम्रो गिटारिस्ट थियो दार्जिलिङको कलाएको गिटारिस्ट। अनि एउटा चङ्गा उड्दै आयो, हामी क्लासमै बसिरहेको छौँ, अनि उड्दै आएर त्यो बिजुलीको तारमा लटपट्टि हो धारो र चङ्गा त्यहीँ फिरफिर फिरफिर गर्न थाल्यो। अनि त्यसमा एउटा कविता लेख्नुहोस् न भन्यो पिटर कार्थकले। अनि मैले एउटा ल आज त होइन भोलि यो कविता तिमीले सुनाउँछु भनेर रातभरि बसेर तारमा अल्झेको चङ्गा भनेर मैले कविता लेखेँ। पछि त्यहाँ दार्जिलिङको दियालो भन्ने पत्रिकामा पनि त्यो कविता छापियो। अनि त्यसपछि अनि हामीहरू दुई तिनजना गोपाल इन्द्रन म पिटर कार्थक बसिरहेको थियौँ। क्लास अफ थियो, बाहिर घाममा दार्जिलिङ त जाडो, बाहिर घाममा उभिरहेको थियौँ। एउटा मधेसी त्यो एक तारे बजाउँदै आए, त्यो त्यो तल यसो ट्याङ्को ट्याङ्को जस्तो भएको सानो एउटा मात्रै तार भएको बजे। अनि गोपालले बोलाए, नजिक बोलाएर खै म पनि बोलाउँछु भनेर यस्तो बजायो, यस्तो बजायो त्यो माने त्यो मधेसी, अब मधेसी थियो कि बङ्गाली थियो कि के हो, यस्तो डङ्ग पर्यो म त मोहित भएँ। ल मोहित भएर अनि उसित ती क्लिक गरेर फेरि सामान्य साथी थियौँ, ती क्लिक भयो,
प्रभावित
हुनुभयो, म एकदमै प्रभावित भएँ। अनि त्यसपछि त मेरो प्रत्येक गोष्ठीमा त्यहाँ त चाँड चाँडो गोष्ठीहरू भएर नि यो साहित्यिक एक्टिभिटी त यहाँको भन्दा धेरै चर्को हुने नि हो है, धेरै हुने जाने। अनि गोपाला पनि मेरो त्यो छोटा छोटा कविताहरू चाहिँ असाध्यै राम्रो लाग्छन्, अनि नरेन्द्र गीत लेख्नुहोस् न, तपाईँको गीत राम्रो हुनसक्छ भनेर अनि मलाई गीत लेखाउन सुरु गरेको थियो गोपाला। ए नसामा तिमीले के पिलायो, आँसु कहिले आँसु पिलायो भन्ने त्यो गोपालले मात्रै गायो, रेकर्डिङ भएन जस्तो लाग्छ मलाई।
रेकर्डिङ भयो अझै पहिले गीत कुन थियो गोपाललाई?
गोपालले रेकर्डिङ गरेको त दार्जिलिङमा ती नाचसाचमा लाग्ने दार्जिलिङमै चलन चल्तीमा आउने ती त्यसको हिसाबै भएन। त्यो रेकर्डिङ भएको गीत चाहिँ जब यो सांस्कृतिक के अरे रत्न रेकर्डिङ संस्थान खुल्यो त्यसले गोपाल त्यसबाट लङ प्ले थियो अनि नारायण गोपाललाई आठवटा गीत थियो गर्नु भनेर अनि त्यो गीत छान्न भनेर नारायण गोपाललाई दार्जिलिङ आएको थियो।
ए कति सालतिर कुरा
यो 65 हुनुपर्छ, 65-66 हुनुपर्छ।
त्योभन्दा अगाडि गोपालञ्जनसँग तपाईँको एकदमै राम्रो भइसक्यो,
एकदमै राम्रो, म कला मन्दिरको मेम्बरै भइसकेको थिएँ नि, हिमालय कला मन्दिरमा ऊ पनि काम गर्ने म पनि काम गर्ने, हामी क्लास छुटेपछि सोझै हिमालय कला मन्दिरमा आएर अनि 8-9 बजे रातिसम्म बसेर काम
गर्थ्यौँ। त्यो
अनि आएर त्यसमध्येमा मेरा कतिपय थिए, गोपालका धेरै थिए, करिब करिब उसलाई 8 गीत चाहिएकोमा त्यो 30-35 गीतहरू राम्रा राम्रा गीतहरू जसका शब्द पनि राम्रा थिए, संगीत पनि राम्रो थियो, सबै गीत फिजारेर कला मन्दिरमा राखेर गोपालले एक एकवटा गीत सुनाएपछि त्यसमध्येमा छानिएका गीतहरू एक दुईवटा मेरो पनि छानियो आठवटा मध्येमा। होइन होइन छान्न त शुद्धा शुद्धी हामीहरूले चाहिँ तिस पैँतिसवटा गीत फिजारेर सबै गीत सुनाइदिएको, त्यसमध्येमा उसलाई मन परेको आठवटा गीत नारायण गोपालले आफैले छानेको। तिम्रो जस्तो मुटु मेरो पनि यो फर्केर मेरो फेरि विचार फेरि मलाई नै हेर त्यही त्यही लगको गीतहरू हो।
त्यसरी भयो। अनि कस्तो संवाद कस्तो के भयो त, कस्तो हुन्थ्यो संवाद त्यो बेलाको संवाद कस्तो भयो नारायण गोपाल गोपाल नगेन्द्र थापा?
होइन त्यो खासै सम्झना माने संवादहरू भएन, किनभने उसलाई गीत चाहिएको थियो।
कसरी छान्नु हुँदो रहेछ उहाँले नारायण गोपालले?
होइन पहिले त धुन सुन्यो उसले, धुन सुनिसकेपछि प्रत्येक गीतहरू उसलाई मन परेका आठवटा गीत छान्नुपर्नेमा आठ दसवटा गीत लिएर राम्रो पढिसकेपछि मलाई यी गीतहरू मन पर्यो, धुन पनि मन पर्यो, शब्दहरू पनि मन परे, त्यस कारण गीतहरू म गाउँछु भनेर उसले लिएको।
त्यसपछि उहाँ
ती गीतहरू लिएर रत्न कार्यक्रममै फर्किनु हो।
एलबीको
नाम थाहा भयो।
अनि
त्यसपछि त हामी एकदम माने चिठी पत्र आदान प्रदान पनि भइरहनु थियो, करिब करिब हामीहरू पढाइको टुङ्गोमा पुगिसकेको थियौँ। 65मा मेरो पढाइ पनि 67मा मेरो पढाइ सक्यो, गोपाल इन्जन पनि सक्यो, र नान गोपालको सकेको थिएन,
अरू
बडोदरामै थियो, अरू एक दुई वर्ष उसको पढाइ बाँकी नै थियो। अब गोपाल इन्द्र म त यहाँ आयो हुँ पहिले 67मा, 67मै सकिएको हाम्रो पढाइ। अनि म पहिले त म एक्लै आएँ यहाँ, एक्लै आएर मैले इङ्ग्लिसमा एडमिसन लिएँ। इङ्ग्लिसमा एडमिसन लिइसकेपछि एक महिना जस्तो पढिसकेपछि मलाई जीवनै साह्रै खल्लो लाग्यो गोपाल बिनाको जीवन। अब गोपाल लिन जान्छु भनेर म फेरि दार्जिलिङ गएँ, अनि आमासँग मागेर फेरि लिएर आएँ गोपाल लिनलाई। अनि आमाले त हतपत्त दिनुहुन्न थियो, एउटै छोरो त्यो पनि बाउनु भएको, बाउ पनि ज्यादै गोपाल धेरै नै सानो हुँदाखेरि खसिरहेको। अनि लिएर आएँ, आमालाई भनिसकेपछि बाबु खै कसरी पठाउने, तर बाबुले भनेपछि म नाइ नै भन्न सक्दिनँ, मलाई कस्तो माया गर्ने भनेदेखि गोपाललाई जति माया गर्ने मलाई पनि त्यति नै माया गर्ने, छोरै जस्तो दिनुभयो। बाबुको जिम्मा लगाएपछि मैले किन फिक्री गराउनु पर्छ भनेर अनि गोपाललाई लिएर आएर उसलाई चाहिँ नेपालीमा यहाँ बात बुझ गरेर दाई प्रधानमन्त्री नै हुनुहुन्थ्यो, ज्ञानेन्द्र बहादुर काकी शिक्षा मन्त्री थिए, दुईजनासँग कुरा गरेर स्कलरसिपमा अनि नेपालीमा ऊ सुरु हो। तर हामीहरू त्यो पढ्दा पढ्दै बडोदा भनेर फ्याट नारायण गोपाल आएको पढाइ छोडेर, अनि मैले सोधेँ आउने बित्तिकै तपाईँको त अरू एक डेढ दुई वर्ष भइन्थ्यो किन भनेको, यहाँभन्दा बढी म क्लासिकल म्युजिक पढ्दिनँ नगेन्द्र भनेर ठाडै पढ्दिनँ, किनभने अब पनि मैले कन्टिन्यू गरेँ भने म सुगम सङ्गीतमा जानु सक्दिनँ, म शास्त्रीय सङ्गीतमा जानु पर्ने हुन्छ, म त्यसमा डुबिहाल्छु, त्यस कारण म त्यतापट्टि नडुबेर म चाहिँ सुगम सङ्गीततिरै जाने भनेर मैले बिचैमा ड्रप गरेर आएको भनेर नानु गोपालले भने।
पुरै
पढिसक्यो
भने त
उहाँ
त
एकदम एकदम अब तिनैजना खाली थियौँ, हाम्रो त काम के हो भनेदेखि तिनजना एक ठाउँमा भेला भयो, या त गोपाल यन्जनको दिदी भिनाजु हुनुहुन्थ्यो थापादलीमा त्यहाँ भेला हुन्थ्यौँ हामी, र एकदमै सेन्टर किलावाल त अब सेन्टर नै भइहाल्यो, नानका भेला भयो त्यहाँबाट अनि जहाँ जान मन लाग्छ फुटबल सिजन जेउनु फुटबल हेर्न गयो बेलुका चाहिँ प्रत्येक गल्ली गल्ली चार्ने त्यतिकै घुम्ने अनि जहाँ भजनहरू गाइरहेछ त्यहाँ प्रवेश गर्यो ल अब म गाउँछु भने थपक्क गोपाल हार्मोनियम लिने नारायण गोपाल गीत गर्ने अथवा नारायण गोपाल आफै हार्मोनियम लिएर गीतहरू गर्न थाल्ने त्यो उसमा डबलीमा भएको मान्छेहरू त डल्ल परेर हेर्थे एकदमै थिएन अब कहिले कहिले पशुपति गयो त्यहाँबाट जोगी थिए नारायणसँग अत्यन्तै गहिरो सम्बन्ध भएका गाजा खानुपर्ने होइन जोगीलाई तर नारायण गोपाल त्यता पल्केको नानले देखेपछि नारायण गर्थ्यो नारायण पनि नभन्थ्यो नारायण गर्थ्यो नारायण इधर आ भने अनि हार्मोनियम सार्मोनियम राखेको थियो अनि बजायो लो लगाओ भनेपछि दुई सुरको उसले पनि दिइहाले त्यहाँ गाजा त्यस्तै रमाइलोमै
गाउने भजनबाट सुरु गर्नुभएको उहाँले सुरुमा
त्यो चाहिँ सम्झना भएन मलाई भएको छ भजन होइन त्यसै पाटामा त्यसै गाइदिने एउटा कुरा हो तर भजन आश्चर्य भनेर चाहिँ उसले गीत गाएन भागै छैन उसले नछोएको विधा भने त एउटा हो
भनेको
अलिकति पोलिटिकल उसले पनि काम गरे कि सानोमा चाहिँ अलिकति साम्यवादी सोच भएको मान्छे हो यो
हो
पहिले सुरुमा मैले भेट्छ चाहिँ पछि पछि चाहिँ होइन अलिकति क्रान्तिकारी जस्तै कुरा गर्ने कि गर्न चाहिँ फेरि उमेर पनि त्यति छिपिसकेका थिएन पञ्चायती व्यवस्था कडा व्यवस्था खुलेर बोल्न पनि नपाइने पछि पछि ऊ न्युट्रलाइज हो राजनीतितिर उसको खासै चाह भएन हुन त अब त्यो धाराको भए पनि अब मेरो सामिप्यले गर्दाखेरि अब दाइ प्रधानमन्त्री हुँदाखेरि अब कहिलेकाहीँ गोपाल इन्जनलाई कुनै फङ्सनमा हाम्रो आन्तरिकमा बाहिर होइन बोला न तेरो दुईवटा साथीहरूलाई आज गीत सुनौँ भन्दाखेरि आएर सजिलै गाइदिन्थे नभए हत्तपत्त मान्ने मान्छे होइन त्यो सामिप्यको कुरो हो जस्तै अब म तपाईँले एउटा आजसम्म मैले कतै केही उल्लेख नभएको मैले खोजे पनि त्यो क्यासेटहरू भेटाउन सक्छु कि मैले फ्यालिसकेँ कि थाहा छैन जस्तै पञ्चायती व्यवस्थासँग नारायण गोपालको केही पनि तारतम्य वैचारिक दृष्टिकोणले केही पनि नमिल्ला पनि दाईको इलेक्सनमा एमगेन र मलाई पाँच सातवटा त्यो चुनावी गीत लेख्दैन भन्नुभयो छाता चिन्ह थियो दाईले यसकारण हराउनुभयो कि यसले गीत पनि लेख्छ यसका दुईजना प्रमुख साथीहरू छन् राम्रो हुन्छ भनेर अनि गोपाल इन्जनलाई भने गोपाल इन्जनले अनि आफ्ना सिङ्गरहरू लिएर आयो अनि नारायणले पनि गीत गाएछ
कति सालको
छब्बिस सत्ताइस साल
रेकर्डिङ गरेको कि उहाँ गएर गाउने
उहाँ गएर क्यासेट थुप्रो निकालेको नि त्यो क्यासेट प्रड्युस गरेकै उसमा सन्तोषका
ए भनेपछि त पछिको कुरा भयो बयालिस सालतिरको होइन
छत्तिस छत्तिस सैतिस सालतिर होला कि उन्चालिस साल
उन्चालिस चालिस सालतिर ए त्यहाँ गाउनु
भयो मजाले गाएको छ
मित्रताको लागि
मित्रताको लागि त्यही भन्दैछु म
मित्रताको लागि गाइदिनु नभए त्यस्तो विचारै नमिल्ने कि
अब गोपालको अब मेरो मित्रता त होइन अब गोपाल त गुरु तारा थापाको तारा थापा गाईका उसको त झन् उ त कट्टर हो नि
मिल्दैन मिल्ने
कट्टर साम्यवादी हो नि ऊ त
तारा थापा
होइन त बाबु उसको लोग्ने त सांसद नै थियो नि परी थापा परी थापाको श्रीमती
हो
नि अब यिनीहरू त विद्रोही हुन् नि तर गोपाल इन्द्रले भनिसकेपछि अख्यारो मान्ने भयो भने तारा थापाले पनि गाएको छ तर के पनि सोलो नभएको हुनाले कुन कसको स्वर भन्ने चाहिँ थाहा हुँदैन, ग्रुपमा थियो, समूहमा थियो।
यस्ता घटनाहरू के छन्
रमन भाइ? एउटा कुरो के भनेदेखि, त्यसो बेला खालि मित्र भइयो है, जीवनलाई र यो जीवनसँग आबद्ध भएको नारायण गोपाल र गोपाल यञ्जन सँगको मेरो संसर्ग र मित्रतालाई मैले सिरियसली लिँदै लिँदैछु। खालि इमोसनल एउटा भावनात्मक पक्षबाट मात्रै हेरेछु, यिनीहरू मेरो ज्यादै मिल्ने साथी, अन्तरङ्ग साथी हुन्, आत्मीय साथी हुन् मात्रै भन्ने। तर यिनीहरू नेपाली सङ्गीतका ठूला प्रणेता र ठूल्ठूला व्यक्तित्व हुन् भन्ने कुरा, शिखर पुरुष हुन् भन्ने कुरो मेरो दिमागमा कहिले पनि आएन।
धेरै
सान्निध्य भएर,
धेरै भावनात्मक सम्बन्ध
नभए त अहिले कस्तो लाग्छ भनेदेखि, दुई दुईवटा कुरामा पछुतो लाग्छ। अहिले तपाईँले गरेको प्रश्नमा एउटा, अब त्यो मलाई अलिकति पनि क्लिक गरेको भए म त लेखिरहने मान्छे, पोइन्टहरू टिपेर राख्थेँ, त्यसलाई इन्लार्ज गर्थेँ, बायोग्राफी म लेख्न सक्थेँ, किनभने म ज्यादै नै गर्थेँ उनीहरूको है। त्यो एउटा मलाई दुःख लाग्छ। अर्को दुःख चाहिँ के लाग्छ भने, नारायण गोपालले मलाई बारम्बार होइन किन गीत ल्याउनुहोस् न, गीत ल्याउनुहोस् न, गाउँ तपाईँको गीत मैले छुट्टै उ गरेर गीत गाएकै छैन, आफैले सङ्गीतबद्ध गरेर मैले गाएकै छैन, लेख्नुहोस् न भने, तपाईँ हुँदै हुनुहुन्छ, म छँदैछु, लेखौँला नि, लेखौँला नि, के हतार छ भनेर सधैँभरि भनिदियो। कमसे कम दुई चारवटा पाँच सातवटा गीत गाइरहेको भए, जस्तो लम्फु गीत लिएर मैले दिएको भए पनि राम्रो छ भनेर नानीले गाइदिन्थ्यो नि, लम्फु हुँदैन थियो, म लेख्दिनँ थिएँ त्यो, कहिले ध्यानै दिएन मलाई। मलाई यिनीहरूको मित्रता नै यथेष्ट छ भन्ने कुरामा मात्रै गयो। त्यस कारण यो सानो घटनाहरू मैले टिप्न सकिनँ।
अनि गोपालञ्जनले गरेको सङ्गीतमा मात्रै तपाईँको गीतहरू नारायण गोपालले
उसले
कति कहिलेसम्म गाउनुभयो उहाँले? बद्रिन्द्र आकाश अन्तिम हो,
अन्तिम बद्रिन्द्र आकाश हो,
बद्रिन्द्र आकाश। अनि उहाँहरू दुईजना साथीहरू बिचको सम्बन्ध कस्तो थियो? दुईटा त स्वभावले अलिक नमिल्ने जस्तो छन्, एकदम नारायण गोपाल अलिक कडा खालको, गोपाललाई अलिक नरम खालको,
होइन त्यो अलिक नरम होइन, गोपाल अति नै नरम खालको हो, नारायण अलिकति अलिक कठोर माने अलिक कडै खालको मान्छे हो त्यसमा, तर यसमा सामञ्जस्य भइराख्यो बिचमा, सधैँ म बिचमा थिएँ सबभन्दा ठुलो कुरो। त्यस कारण म आफूलाई सधैँभरि दुईजनाको बिचको स्यान्डविच भन्छु म आफूलाई, क्या यी दुईटालाई निरन्तर रूपले जोड्न सकिराख्यो भने नेपाली सुगम संगीत ध्वनि हुन्छ भन्ने चाहिँ, त्यो चाहिँ मनमा सधैँभरि लाग्यो हो मलाई। अब यो कुराकानी पनि भएको पछि, अहिलेसम्म यो कुरो मैले पत्ता लगाउन सकेको छैन। अब बाहिर हल्ला भएको जस्तो बोलचालै बन्द भएको होइन यी दुईजनाको, भेट भएको बेलामा पहिलेको जुन स्थितिमा उनीहरू कुराकानी गर्थे, फेरि दुईजना भेटेपछि असाध्यै थट्यौली गर्नुपर्ने, त्यो पछिसम्म पनि थियो। यिनीहरूको माने मनमुटाउ भइसकेपछि पनि दुईजना भेटिसकेपछि चाहिँ त्यहाँ के देखिन्थ्यो भने, यी दुईजनाको बिचमा के पनि छैन, तर त्यो चाहिँ व्यवहारले चाहिँ के देखायो भने, त्यो बोलचाल बन्द नभए पनि गोपाल यञ्जनले गरेका सङ्गीतमा नारायण गोपालले गीत गाएको पाइएन, अरू अरूको गायो। अब यो अहिलेसम्म मैले पत्ता लाग्न सकेको छैन,
मनमुटाको कारण के हो
मैले अहिलेसम्म पत्ता लाग्न सकेको छैन। मलाई यति चाहिँ थाहा छ, प्रेमलाले यति मात्रै भनेको थाहा छ मलाई, सायद नगेन्द्र थापा मलाई नै भने हो प्रेमलाले, थापाजी तपाईँ बीचमा नभइरहेको भए सायद यो बोलचालको अवस्था पनि रहने थिएन कि, यो तपाईँ ज्यादै हट हुनुहुन्छ, तपाईँलाई ज्यादै ठुलो दुःख हुन्छ भनेर मात्रै सम्बन्ध कायम छ, नभए सायद यो सम्बन्ध पनि नहुन सक्थ्यो कि भनेर प्रेमलाले भनेको छ मलाई।
के अनुमान गर्न सकिँदैन यो के हो, बीच के हो यसको भन्ने?
खै बीच चाहिँ अब मैले पनि अन्दाज गर्न सकिनँ, कतै श्रीमती श्रीमतीको टसल हो कि,
नारायण दाईको श्रीमती एकदम शिष्ट,
धेरै शिष्ट,
धेरै शिष्ट, उता गोपाल दाईको स्वास्नी सबै स्वास्नीहरू चाहिँ फरक परेको
अलिकति उल्टै छ
है, पारिवारिकै हो जस्तो लाग्छ मलाई पनि, मलाई चाहिँ अब ठ्याक्कै अब भन्नु सक्ने
मान्छे कोही कसैले पनि भन्न सक्दैन,
भन्न सक्दैन। पछि जस्तो नारायण गोपालको जस्तो जीवनमा त्यसपछि उहाँ जिएम हुनुभयो सांस्कृतिक संस्थानको, यो त दाई मार्फतै भएको,
म मार्फत चिठी चिठी नै मेरो नाममा लेखिएको हो नि त्यो जिएमको, त
ए
हो केबी साई मन्त्री हुनुहुन्थ्यो, म सांस्कृतिक संस्थानमा म जिएम हुने भए, हो माने त्यो सांस्कृतिक संस्थान, अब यो त धेरै ठाउँ मन्त्रालयमा फेरियो नि, कहिले संसारमा गयो, कहिले संस्कृतिमा गयो, कहिले शिक्षामा गयो, तर जे हो नि त्यस बेला अब सूचना प्रसार हो कि केमा हो, अनि के पराष्ट्र पनि हुनुहुन्थ्यो केबी साई, म दाई नै भन्थे, केबी साई मन्त्री हुनुहुन्थ्यो, अनि मलाई बोलाएर नगेन्द्र तिम्रो चिठी तयार छ, सांस्कृतिक संस्थानको जिएम हुनु पर्यो तिमीले भनेर भने, अनि मैले नारायण गोपाल त्यही सांस्कृतिक संस्थानमा काम गर्दै थिएँ,
हो
कलाकार, अनि मैले के भन्यो भने यो हुँदैन दाइ, ठिक छ म पनि राम्रै काम गरौँला, म पनि करिब करिब डाइरेक्टली इन्डाइरेक्टली त्यही क्षेत्रको मान्छे हो, तर एउटा परम्परा पनि बसाउँ, कलाकारलाई सम्मान गर्ने बाटो पनि जिउँ, त्यस कारण ती भएका कलाकारमध्ये अथवा बाहिरका कोही राम्रो कलाकार छन् भने त्यो सांस्कृतिक संस्थानमा महाप्रबन्ध बनाउने काम गरौँ, त्यसले गर्दा एउटा परम्परा बस्छ, ताकि त्यो कलाकारलाई पनि इन्सेन्टिभ हुन्छ, ए म अलिकति राम्रो काम गरेँ भने त म यहाँ जिएमसम्म हुन सक्छु भन्ने धारणा लाग्छ, नभए त्योभन्दा अगाडि त एकदम बाहिरका माने संस्कृतिसँग अलिकति पनि सम्बन्ध नभएका मान्छेहरू त्यहाँ आउँथे, इन्द्रप्रसाद काफले यो महेन्द्र कतै केही सम्बन्धै छैन भनेपछि हुँदैन, अब पञ्चायत हुँदो रहेछ त्यस बेला, फेरि राजाहरूको नजर परेको ठाउँ थियो
सांस्कृतिक
गइराख्ने हुँदैन, त्यो नारायण गोपाललाई के अरे तिमी नै हुनुपर्छ भने मैले हुँदैन नारायण गोपाललाई बनाऊ भने, चिठी टेबलमा छ मन्त्रीको, मेरो नाममा इस्यु भइसकेको छ, अनि मैले फर्काएँ उनलाई, यो यो कारणले नारायण गोपाललाई दियो दाई, म पनि गएर दाईसँग कुरा गर्छु, तपाईँले पनि दाईले कन्भिन्स गराइदिनु पर्यो, अनि प्रधानमन्त्री यो भएर राम्रो हुन्छ, किनभने यो ढिलो चाँडो यो कुरो त राजा कहाँ नगरिकन हुँदैन, जाहेर नगरिकन हुँदैन, भनिसकेपछि बल्ल 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 कन्भिन्स गराएर उसलाई कन्भिन्स गराएपछि ल म पनि प्रधानमन्त्रीसँग कुरा गर्छु भनेपछि मैले कुरा गरेँ, अब मैले कुरा गरेपछि चाहिँ अब दाइले चाहिँ त्यो ल हुन्छ हुँदैन के भन्नुहुन्न, ए मैले कुरो भने भन्नुहुन्छ सधैँभरि परिवारलाई भन्ने उहाँले त्यही, अनि केबी साईले पनि कुरा गरेपछि ल म राजालाई गाएर गर्छु भनेर उताबाट उके भइसकेपछि अनि आएर, तर त्यही पनि चिठी दिनु भनेको थिएन केबी साईले, अनि केबी साईले के भन्यो भने ल तिम्रो नारायण गोपालले बोलाएर आऊ पहिले, उचित कुरा गर्छु भनेर अनि मैले लिएर गएँ परराष्ट्र मन्त्रालयमा सिंहदरबार पुरानो परराष्ट्र त्यो रेडियोसँग छ नि रेडियोबारसँगै हो सिंहदरबार त्यहाँ लिएर गएँ। त्यहाँ लिएर गएपछि केवी साईले नारायण गोपाललाई औँलै छोडाएर नारायण गोपालजी तपाईँले तपाईँको त साथी पनि गजबै रहेछ उसको नाममा इस्यु भएको चिठी नबुझेर तपाईँलाई गर्नुपर्छ भनेर के अरे उसलाई दिनुपर्छ भनेर भन्ने मान्छे ल नगेन्द्रले यति भनेपछि म तपाईँलाई गरिदिन्छु। तर हेर्नुहोस् नारायण गोपालजी तपाईँले त्यहाँ तलमाथि गर्नुभयो र काम बिग्रियो भने तपाईँलाई होइन म नगेन्द्रलाई कारवाही गर्छु नि नगेन्द्रलाई कारवाही गर्छु नि भनेर अनि चिठी दिएको नारायण गोपाललाई।
त्यहाँ उहाँ गएपछि पनि गण्डागोल भयो नि त
होइन उसले त रिफर्म गर्नलाई गरेको त्यो रिफर्म त्यसपछि नै आयो त्यहाँ काम त राम्रो भएर तर मेरो एउटा रेकर्ड के भने ऊ त्यहाँ महाप्रबन्धक हुन्छ मैले एक दिन पनि खुट्टु टेकिनँ खुट्टै टेकिनँ मैले राम्रो चलायो नि त्यही त पहिलो महाप्रबन्धक आफ्नै कमाइले मोटर किनेर चढ्ने महाप्रबन्धक उयो हो नि नभए कहाँ छ त्यहाँ मोटर
अनि उहाँको स्वभावले कहिले काहीँ मान्छेहरू रिसाउँछ घमण्डी नारायण गोपाल भनेर भन्थे नि दाजुले बुझेको नारायण गोपाल कस्तो मान्छे हो कसैले त उसलाई लजालु पनि भन्छन् धेरैले चाहिँ घमण्डी भन्छन् नारायण गोपालको छेउमै उत्पन्न भयो सकिँदैन नारायण गोपालले गीत दियो भने च्यातरी फालिदिन्छ
त्यो सबै हावादारी कुराहरू केही पनि होइन है नारायण गोपाललाई हतबर कसैले त्यसरी गीत दिने मान्छे थियो दिनेको हेऱ्यो मन नपर्नेको गाएन त्यो आफ्नो ठाउँमा छ। अब घमण्डी चाहिँ अब आफ्नो आफ्नो नेचर हुन्छ ऊ नचिनेको मान्छेसँग झ्यामिएर कुरा गर्ने मान्छे होइन एक अलिक रिजर्भ नै हो र उसको अर्को उसलाई घमण्डी भन्ने चाहिँ एउटा प्रमुख कारण चाहिँ के छ भने उसको आँखाको समस्या त्यो राम्ररी कुरा गरेन भन्दा पनि हामीले हात उठाएको नमस्कार गरेको नमस्कारै फर्काएन आएर मलाई पनि धेरै त्यही कम्प्लेन गरे त्यो तिम्रो साथी नारायण गोपाल के भयो झन् राम्रो गायक भनेर केही सम्बन्ध हुँदा पनि नमस्कार नारायण गोपालजी भनेर गीत गाउँदा पनि के अरे नमस्कार गर्दा पनि उत्तरै दिँदैन बा भनेपछि मलाई शङ्का लाग्यो अब अनि मैले नै नारायण गोपाललाई भने तपाईँले मान्छेले अरू मान्छेले तपाईँलाई नमस्कार गर्दाखेरि हात उठाउँदाखेरि तपाईँ किन ऊ गर्नुहुन्न अनि उसले केही खाएर आई स्वेर नगेन्द्र मैले देख्दै देखिनँ नभए अरूले हात उठाएपछि हात उठाउनु त म पनि सक्छु नि उठाउनुपर्छ भन्ने मलाई पनि थाहा छ नि उसको पहिलो काम के अरे आँखा जसाउँ भनेर भने मैले आँखा जसाउँदाखेरि थिएन आँखा जचाउँदाखेरि पहिलो चोटिमै -6 थियो उसको पावर त्यति कमजोर थियो -6 थियो उसको चस्मा लगाएर हामीले हेर्दा त हामी त के पनि नदेख्ने -6 थियो पछि 7.5 अघि 7.5 पुग्यो दृष्टिदोषको त्यस्तो होइन घमण्डी होइन मान्छे
घमण्डी
होइन अब आफ्नो अन्तरङ्ग साथीहरूसँग कस्तो घुलमिल गर्ने मान्छे एग्रेसिभ पनि हो कुनै अब जस्तै उसलाई मन नपरेको काम गरिदियो भने बाज्ने कुटपिटमा तुरुन्तै उत्रिने किनभने कुटपिटमा उत्रिने उसको एउटा ठुलो एडभान्टेज के थियो भने उसलाई पलमानी गरेको मान्छे
दाजुले भन्नुभएको छ नि कि
पल भानु एकदमै हुन्थ्यो यही कुरो अब उसले लेखेछ नि अलिकति त्यो लेख्दाखेरि सावार गरे भए राम्रै हुन्थ्यो उसले प्रकाशे हामीले उनको है त्यो बागिनाबाट ठ्याक्कै उठाएर राखेको छ त्यही छ अब त्यसमा पनि अझै एउटा छुट्यो अब नारायण गोपालको त्यो पहलमानीमा पनि अखाडामा पनि त्यो धोबी पाट भन्ने शैली चाहिँ सबभन्दा मन परेको कुस्तीमा उसको उठाएर त लुगा जसरी पछार्छ नि हो त्यो धोबी पाट भन्छ नि त्यो झगडा हो कि सालेलाई म धोबी पाट दिन्छु भनिहाल्ने अब त्यो एग्रेसिभ हुने कारण के भनेदेखि उसको सबभन्दा कान्छी बहिनी बहिनी एउटै हो अर्थ दिदीहरू शान्ति शान्ति रहेछ एउटा नामी फुटबलरले जिस्काउँदो रहेछ त्यस बेला अनि शान्तिले आएर नारायण गोपाल चाहिँ भनिन्छन् दाई मलाई फलानुले सधैँ भने जिस्काउँछ जिस्काउँछ ल पक म कुरा गर्छु भनेर अनि एक दिन मलाई यहाँ फोन गरे ल्यान्डलाइनकै चल्थ्यो हामी ज्ञानेश्वर बस्थ्यौँ क्यारे नखेर एकचोटि आज बिहान चिया खाउँ इन्दिरामा इन्दिरा इन्दिरा
रेस्टुरेन्ट
आठ साढे आठ बजीतिर म पुगेँ नारायण गोपाल बसिरहेको छ अब ठिकै थियो चियासिया खाइरहेको थियौँ अन्त हामी हाम्रै छेउछाउमा बसेको एउटा केटो जुरुक्को उठ्यो हामीसँग केही सम्बन्धै छैन नारायण गोपालले पनि हेरेको छैन मैले त झन् हेर्दै हेरेको छैन त्यो जुरुक्को उठेपछि नारायण गोपाल पनि उठ्यो त्यसपछि नारायण गोपालले कुट्न थालेको त्यसलाई कुट्दै 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 ढोका बारे लिएर आएर त्यो रेलिङ छ नि त्यो रेलिङबाट यसरी खसाउनु मात्र लाग्यो मैले गर्छु मान्थे नचाने नचाने कुरा अहिले सबै हात खुट्टा भाँचेर त मऱ्यो भने के गर्छ भनेर जबरजस्ती त हामी छुट्याए भर त शान्तिले भनिसकेपछि उसले त पत्ता लगाएछ त्यो केटो को हो के हो कहाँ बस्छ कहाँ कहाँ जान्छ भनेर त्यो इन्दिरामा प्राय चिया खान बिहान आउँछ भन्ने थाहा पाएको छ नारायण गोपालले आजैलाई यी सक्नुपर्छ भनेर मलाई साक्षी राख्न बोलाएको उसले मान्छे चाहिँ त्यस्तो
कहिले कहिले त मञ्चमा पनि गीत गाउँदा गाउँदै नगाउने अरे नि त
हो
त्यस्तो घटनाहरू भएको छ
एक दुईसँग भएको छ
है
अलिकति त्यो चाहिँ कस्तो भनेदेखि अडियन्समाथि भर पर्दो रहेछ उसको भोटिङ गर्ने अलिकति घुलमाल गरिदियो भनेदेखि फक्क छोड्दै
ए अरू दाजु अरू बाटो नारायण गोपालको जस्तो एउटा एउटा त दाजुले पहिला भन्नुभएको थियो त्यो नारायण गोपालको बिहा गर्न जाँदाखेरि त्यो के कार्यक्रमबाट उठेर पैसा त्यो कुरा गरौँ न
ए त्यस बेला त्यो मिट युनाइट भएको थियो
गोपालन्द्र नारायण गोपालको
मिट युनाइट नै दुईजना मिट भयो नि र त्यस बेलासम्म भएको सबभन्दा ठुलो माने यो साङ्गीतिक कार्यक्रम डान्सहरूदेखि भएको त्यो भएको हो
कति 32
होइन होइन
27 साल रूपरेखा नाइट पछाडि कि अगाडि
अलिक पछाडि हो कि ऊ चाहिँ मलाई थाहा छ 71 हो अङ्ग्रेज साल चाहिँ अझ 69 70 अझ 70 त्यस बेला हामी युनिभर्सिटीमा पढ्दैथ्यौँ 69 70 हो ज्यादै ठुलो कार्यक्रम भएको थियो
सांस्कृतिक संस्थामा
होइन पुलिस क्लब
पुलिस क्लब
अनि कार्यक्रम भयो अनि म यहाँ हामी पुरै परिवार हाम्रो यताको घर पनि स्याहारे होइन यहाँ निरविक्रम शाहको घरसँगै
यो
निशाको घरको ठिक्क पूर्वपट्टि कम्पाउन्ड थिए योगेन्द्र मान्छेहरूसँग त सुन्नुभएको छ हो उनको घर छ त्यससँगै टाँसेकै एउटा घर थियो त्यसमा हामी बस्थ्यौँ श्रीवा दाई हामीहरू सबै बस्थ्यौँ श्रीवा दाई डेरामा बस्थ्यौँ तलको कोठामा चाहिँ दाईहरू माथि बस्नुहुन्थ्यो म चाहिँ तल एउटा कोठामा बेग्ने सिङ्गे कोठामा बस्थेँ बिहा भएको थिएन अनि बिहान बिहानकै बेला छ एउटा सुटकेस लिएर स्याहार छ नि नानी मेरो कोठाभित्र आए यसो यसो सुटकेस अनि के गरेर अब यहाँ नबस्ने जाने दार्जिलिङ दार्जिलिङ किन जाने बिहान जाने तर नगिन मस्तो पैसा छैन त्यसो भर्खर भर्खर सकिया थियो कार्यक्रम अलिकति पैसा त पहिले नै त्यो हार्मोनियमहरू किन्न भनेर दिइसकेको थिएँ मैले यिनीहरूलाई त्यही पैसाले किनेको कलकत्ता गएर उसले हार्मोनियम
हो हार्मोनियम
हो अनि अलिकति पैसा थियो मसित किन अब त्यस बेलाको 16-17 हजार रुपियाँ भनेको धेरै ठुलो पैसा थियो है ल तिम्रो पैसा यहीँ छ गोपाल म भन्ने होला यो पैसा म नारायणलाई दिँदैछु
त्यो पैसा चाहिँ उहाँहरू दुईजनालाई जाने हो
जाने अब त्यसो तिनजना मात्रै थियौँ हर हिसाबको त कुरै भएन अनि दिँदैछु बरु तपाईँलाई कति पुग्दैन बरु भन्नुहोस् भन्दा होइन यसमा अलिअलि थपथाप गरेर चाहिँ त जति पनि पुगिहाल्छ नि भनेर फेरि मैले खोजखाज गरेर अरू 7-8 हजार रुपियाँ खोजेर जम्मा 25 हजार रुपियाँ बनाएर नारायण गोपाललाई दिएर बिहा गर्न गए
अनि उहाँबाट उहाँ लिएर जानुभयो पोखरा
होइन आउनु त यहाँ आएको नि पहिले यहाँ आएर अलिक दिन बसेर होइन यहाँ आएर अलिक दिन बस्यो अरे अब सामान्यतया अब ज्यादै रूढिवादी परम्परावादी नेवार परिवार त्यसमा पनि अब नारायण गोपाल सुगम सङ्गीतमा गएको बुवालाई भन्नु परेको आमालाई मतलब थिएन अब उहाँ आफै राम्रो त्यस बेलाको राम्रो सितारबाट भएको हुनाले क्लासिकल म्युजिक के हो सुगम सङ्गीत के हो र त्यस बेलाको नेपाली सुगम सङ्गीतको अवस्था के छ भन्ने कुरा त केही न केही त बुझेको हुन्थ्यो नि नारायण गोपालको बुवाले आशा गोपालले त्यो हेरेर मलाई बारम्बार भनिरहने त्यो गीत पनि त्यो उदाहरण पनि दिनुहुन्थ्यो ए बाबु थापाकाजी भन्नुहुन्थ्यो मलाई बाबु पनि भन्ने थापाकाजी भन्ने ए बाबु थापाकाजी नारायणलाई भनिदिनु पर्यो यो गाइने गीत गाउनु भएन एक कान्छा ठट्टैमा यो 25 जना लाग्यो गीत गाएर हुन्छ त्यो पनि हुँदैन क्लासिकल म्युजिकमै जानुपर्छ किनभने बाउको देखासेखि गरेर अब तबला त साह्रै राम्रो बजाउने थियो त्यस बेला बाउको देखासेखिमा सितार पनि बजाउँथ्यो अहिले एकदमै आउने भन्दाखेरि अनि भनिदिन्थे म नानीलाई बुवाले भन्नुहुन्छ नि भन्ने अब नदेख्ने क्या अनि अब त्यस्तो परम्परावादी घर अब केही समय त बसे यिनीहरू तर त्यति खुलस त भएन परिवार भर्खर अब दार्जिलिङबाट बिहा गरेर लिएर आएको नेपालको पनि होइन
होइन
त्यही नमिल्ने भएरै ऊ गरे अनि त्यसपछि लामा भनेपछि अब भोटेमै गनिन्थ्यो त्यस बेला अब यहाँको रूढिवादी नेवारी कन्सेप्टमा भोटे भनिसकेपछि के हुन्थ्यो परिवारमा गुरुबाचार्य यिनीहरू त बाहुन नेवारको हो गर्दाखेरि अनि तातो मिलेन र झडै भएर त गएको होइन निकालेको पनि होइन एउटा परिवार दुइटै परिवार सहज होस् भन्ने हिसाबले अनि भुपीसँग पहिले कुरो मिलाएर भुपीको घरमा बस्ने गरी अनि यिनीहरू पोखरा गए
त्यहाँ चाहिँ
दुईजनाले स्कुलमै पढाए
कति लामो समयसम्म
दुई तिन वर्ष बसेको
अरे भनेको त्यही बेला
होइन त्योभन्दा अगाडिको भूपीसँग त पहिलेदेखि राम्रो काठमाडौँ आएर विभिन्न ठाउँमा र त्यसमा पनि मेन नर्सिङ चोकमा पहिले आएर सांस्कृतिक संस्थान नजिकै टाँसिएकै घरमा डेरा लियो त्यो अलिकति कन्जस्टेड हो भनेर अलिक राम्रो भएन घाम पनि आएन भन्ने हिसाबले अब अहिले त ठाउँ अहिले बेग्लै हो, त्यो नर्सिङ चोक भन्ने जुन ठाउँ छ नि, त्यहाँ ठुलो नर्सिङ क्याम्प थियो, भित्रपट्टि एकदम ठुलो चौर भएको, वरिपरि दुई तिन तला घर भएको, टाइलको घरहरू भएको, राम्रो राम्रो घरहरू थियो, एउटै एकदम लाइन लागेका ऊ राणाजीका पुरानो घरहरू त, त्यसमा तिनवटा कोठा दुईटा कोठा लिएर त्यहाँ बसेको। अब उसको सांस्कृतिक संस्थानको अलिकति नोकरी हो र सबभन्दा ठुलो पेमलाको इन्सुरेन्स कम्पनीमा काम गर्ने, लास्टसम्म पेमला उही हुनुहुन्थ्यो नि, हो फायर एन्ड जेनरल इन्सुरेन्स कम्पनीमा पेमलाको कमाइ राम्रै थियो, खर्च कम थियो है, र बिचबिचमा यो कार्यक्रमहरूमा जाने त्यसले पनि मेन्टेन गरेको थियो।
गोपाल दाईको पनि सम्बन्ध भइरहेको
थियो, होइन त्यस बेलासम्म त इन्ट्याक्ट थियो, त्यो त धेरै पछि मात्रै बिग्रेको,
पछि त धेरै पछि भन्दाखेरि यो 46 साल पछाडि नै बिग्रेको जस्तो होइन सम्बन्ध। अनि त्यस्तो नारायण दाईको जस्तो अब पानी जस्तो रक्सी बढी खाने होइन रक्सी नखाई नगाउने भन्ने कुरो आउँथ्यो नि दाई, होइन त्यो स्वर्णिम स्वर्णिम सन्ध्यामा चाहिँ नखाई गाए नभए पहिला खाएर खाउँथ्यो भन्थ्यो, त्यो कस्तो के हो त्यो?
होइन मान के भनेदेखि कयौँ गायक त अब खाएर ढल्छन्, त्यो ढल्न सक्ने स्थिति ढले पनि होला त्यो मलाई थाहा छैन, तर मैले मैले पनि मैले सङ्गत गरे अनुसार हो, प्रोग्राम हुनुभन्दा अगाडि एउटा मुड क्रिएट गर्नको लागि अनिवार्य रूपले उसले खाएर गयो, तर त्यो कार्यक्रम उसले कहिले पनि बिगारेन, कहिले पनि बिगारेन, बिगारेको मलाई थाहा छैन। त्यसै नारायण गोपाललाई रक्सीले बिहार्यो भन्ने कुरामा चाहिँ मेरो अहिलेसम्म कोहीसित पनि मन मिलेन, होइन खाने अब माने मन मिलेको साथीहरू भने रातभर रातभर बसेर पनि खाने हो।
रेडियो नेपालसँग सम्बन्ध नारायण दाईको रेडियोसँग कहिले पनि सम्बन्ध राम्रो भएन होइन, पछिल्लो समय त उहाँ अब गाउनु नै भएन
होइन, अब सुरु सुरुमा चाहिँ अब मैले मेरो मैले भने त्यस कारण म ठुलो मान्छेको सङ्गतमा छु, दुईवटा ठुल्ठुला व्यक्तित्व फिगरहरू जसले इतिहास बनाउँदैछन् भन्ने बनाउँदैछन् बनाउने छन् भन्ने मान्छेहरूको पछाडि छु, सङ्गतमा छु, उनीहरूको साथी छु भन्ने कुरो मलाई लागेन, यिनीहरू मेरो अन्तरङ्ग साथी हुन् भन्ने मात्रै लाग्यो, र मेरो चाहिँ सबभन्दा अब कमजोरी एउटा के रह्यो भने मैले कसैको पनि विगतलाई हेर्ने कोसिसै गरिनँ, मैले खालि वर्तमानलाई मात्रै समातेँ, वर्तमानलाई पनि तत्क्षण त्यस बेला के भइरहेको छ भन्ने कुरा मात्रै म सुनेपछि सम्बन्धित भइराखेँ। त्यस कारण अब हामी यहाँ आएको 24-25 सालमा दार्जिलिङबाट पढिसकेर अनि गएको रेडियो नेपालमा एक दुईचोटि दुई तिनचोटि त्यो गीतहरू रेकर्ड गर्न नारायण गोपालको गोपाल सङ्गीत गोपाल इन्जनको शब्द सङ्गीतमा अथवा एक दुईवटा गीत मेरै पनि परे गएको त्यति बेला हो। अब त्यति बेलासम्म चाहिँ कस्तो थियो भने पालो हुनुपर्थ्यो, पहिले नै पालो फालाउने पनि तिम्रो हुन्छ, डेट लिनुपर्ने, अब छाडा ठाउँ त्यो रेडियो नेपाल, डेट भइसकेपछि पनि के भनेदेखि कोही कसैको कन्ट्रोलमा हुँदैन थियो, अनुशासन हुँदैन थियो, अटन्न बाजाहरू हुनुपर्ने ठाउँमा कहिले भायोलिनिस्ट हुँदैन थियो, कहिले तबला बजाउने हुँदैन थियो, कहिले हार्मोनियम बजाउने हुँदैन थियो, सबै कुना कुनाबाट खोजेर लिएर आउनुपर्ने अवस्था थियो। त्यहाँ म गइसके पछि नै चाहिँ त्यति ठुलो हामीले कहिले दुई तिन वर्ष त कन्टिन्यू गऱ्यौँ नि रेडियो नेपालमा, त्यसपछि सबैको दबाव नै छुटिहाल्यो। अब एउटै कुरो चाहिँ के भनेदेखि अब एउटा गीत मेरो गीतमा उभिएको ढुलुले सुन्नुहोस् मेरो गीत रेकर्डिङ भइरहेको थियो, पञ्चायती व्यवस्था थियो, त्यो अलिकति त्यस बेलाको कन्टेक्स्टमा अलिक कडा कडा खालकै गीत थियो त्यो, र एक दुईवटा शब्दहरू अलिक निकै नै व्यवस्था त्यस बेलाको सन्दर्भलाई अलिकति हिर्काउने हिर्काउने हिसाबले लेखेको थियो. अनि भोग्य प्रसादसँग चाहिँ बाल बाल यी शब्दहरू भएनन् भन्दाखेरि डाइरेक्टर. अनि ल यो थापा चाहिँ यो गीत चाहिँ हुँदैन भनेर भन्यो भोग्य प्रसादले. अनि मैले भने किन हुँदैन त यी शब्दहरू काम लाग्दैनन् यो हुनु हुँदैन यो गीत जे मागेको मैले त्यही दिए हो. अब यस्तै खोतल्दै जाने हो नि त भोग्य प्रसादजी तपाईँको नाम भोग्य हो यो भोग्य भोग्नुबाट आएको हो. अब भोग्नुको अर्थ ज्यादै नराम्रो हुन्छ. त्यसै मेरो घरमा मेरो आमाले मेरो दिदीबहिनीले मेरो भाउजू बुहारीले रेडियो नेपालको डाइरेक्टर को भनेर सोध्यो भने म तपाईँको नामै लिन सक्दिनँ. त्यसरी हेऱ्यो भने त किनभने त्यो त एकदम अलिकति लज्जास्पद नै हुन्छ उनीहरूको अगाडि बोल्नु भनेर धेरै बाजेपछि ल भइगयो म शब्द फेर्दा पनि फेर्दिनँ म गीत पनि गर्दिनँ म गीतै दिन्न भनेर मैले उल्टो गरेपछि नाग मैले साह्रै गराए भयो थापाजी मलाई थापा मलाई गाउन मन छ यो म शब्द फेर्दिनुहोस् यो गीत आज सकेर जाने भनेर. अनि मैले भोग्य प्रसादले विरोध गरेका दुई तिनवटा शब्दहरू चाहिँ काटेर मैले एक दुईवटा सेन्टेन्स नै मैले झिकेर नयाँ सेन्टेन्स राखेपछि ती ती तत्काल है ती लेखेर छोडेपछि त्यो गीत त्यहाँ रेकर्डिङ भयो.
के त्यो केही सम्झना छ त्यो फेरेको शब्दहरू के थिए
त्यो किताबै हेर्नुपर्छ मैले.
भनेपछि त्यसपछि त्यति नराम्रो सम्बन्ध थिएन त्यसो भए
रेडियो नेपालसँग मैले जानेसम्म है त्यस बेला त हाम्रो अनि रत्न रेकर्डिङ आयो गीतहरू गर्नु पर्यो भने उता जाने. अब उतापट्टि चाहिँ एउटा ब्युरोक्रेसी भएको हुनाले वास्तवमा राम्रो उनीहरूको आफ्नो एउटा टिमदेखि बाहेक चाहे त्यो नारायण गोपाल होस् चाहे प्रेम ढोच होस् कसै पनि राम्रो दृष्टिले हेर्ने ठाउँ चाहिँ पक्कै थिएन. त्यो चाहिँ
उनीहरूको गुटबन्दी थियो
त्यसमा चाहिँ
हो
ती भित्रका किनभने तारादेवी तिनको कर्मचारी नाटिकाजी तिनको कर्मचारी शिवशङ्कर तिनको कर्मचारी पुष्प नेपाली तिनको कर्मचारी सबै कर्मचारी
अनि
लिमिटेड गीत हुने अनि गर्दाखेरि त्यो गर्थे उनीहरूले अलिक चलन चल्तीका गीतहरू त्यो उनी अभिलेख नै बेपत्ता पारिदिने
सबैलाई रिचाउँ भन्दा पसलमा बेचिएछु भन्ने गीत होइन हामीलाई त्यो त ड्यामेजै भयो भने
सुनिँदैन
छैन
त्यो छैन एक दुईवटा धेरै छैन
है
मैले आफैले गर्नु खोज्ने कोसिस गरेँ मैले भेटिनँ
नामदाले गएको
नारायण र दिल के अरे दिल नारायण र इन्दिरा गोपाल र इन्दिरा मास्के पनि त्यसो गाएका थिए त्यो चाहिँ प्रयोगात्मक गीत थियो ग्रेट गीत थियो. एउटामा चाहिँ गोपालले मेल भर्सन लेख्यो मैले फिमेल भर्सन लेखेँ अर्कोमा चाहिँ मैले मेल भर्सन लेखेँ गोपालले फिमेल भर्सन
लेख्यो. कुन गीत थियो सम्झना छ
एउटा गीतको चाहिँ अलिअलि तिमी देख्दा रहर हो र लागेर आउँछ भन्ने ए त्यो चाहिँ दिलमाले गाएको अर्कै गीत हो त्यो पनि मैले त्यो किताब हेरेँ भने भन्न सक्छु म ए मेरो उनीसित माया आउने तनै मनै थिएन भन्ने छैन मलाई साह्रै मन परेको गीत भन्नेको एउटा हो.
नामगोपाललाई सम्झिँदा एकदमै दाजुलाई छुने कुरा के छ एकदम अहिले सम्झिँदा एउटा अनन्य मित्र होइन सहकर्मी सहधर्मी
उसको आत्मीयता नै हो
त्यस्तो
म प्रति आत्मीयता नै हो
त्यस्तो प्रगाढ
प्रगाढ छैन म प्रतिको आत्मीयता नै हो उसको
दाजुले भनेको कुरा त काट्दैन
त्यसले पनि काटेन गोपालले पनि काटेन नानगोपालले पनि काटेन
है ती अघि दाजुले भने जस्तै त्यो सेन्ट सेन्टले झिनेको पीडा चाहिँ भयो
त पुरा पीडा दो दो पीडा त पुरै पीडा भनि
एउटा एक किसिमको अर्को अर्को किसिमको स्वभावले पनि मिल्ने दुईजना तर भेट्दा चाहिँ फेरि एकदम सामान्य
एकदमै सामान्य मरुन्जेल पनि
है
अब नारायण गोपालको डेथ डिक्लेयर गरेपछि बरु मेरो आँसु चुइसकेको थिएन म शब्द मात्रै थिएँ रुँदै अँगालो मार्ने पहिलो व्यक्ति मलाई रुँदै अँगालो मार्ने गोपाल फेरि बेग्ला बेग्लै बस्दा पनि माने भित्रदेखि नै नराम्रो भएको भए घृणा गरेको भए म बेग्ला बेग्लै समयमा पनि त बेग्ला बेग्लै भेटिरहेको नै हुन्थे नि रेगुलर नै भेटिरहेको हुन्थे नि कहिले एक अर्काको उनीहरूले कुरै काटेनन् मलाई यसो गर्यो उसो गर्यो अथवा मलाई उसको यो मन पर्छ यो मन पर्दैन त्यो कम्प्लेन गर्दै कहिले पनि गरेन म अलिकति झुक्क्यौ कारण त्यो पनि भने तर प्रेमलाले भनिसकेपछि म छर्लङ्ग भएँ नगेन्द्रको चाहिँ माने उनी हुन्छ ज्यादै उसले दुःख माने आत्मामा ठेसै लाग्छ त्यो मान्छेको भनेर नै यो तपाईँलाई नभने
दाजु उता त्यो धानचामलको जिएम भएर उता झापा गएपछि बिचको समय चाहिँ अलिकति ग्याप भयो भनेर पेमला भाउजूले लेख्नुभएको छ त्यसपछि चाहिँ नगेन थापा नभएको कारणले गर्दा पनि उहाँहरू बिचमा त्यो असान्निध्यता अलिक टाढियो उहाँहरूको
सायद त्यो एउटा कारण हुनसक्छ
होइन जसले जोडिरहेको थियो जो संयोजक थियो त्यो नभएपछि केले जोडियो
म करिब अढाई वर्ष बाहिर बसेँ
केले जोडिएको थियो होला
हो साढे दुई वर्ष म ठ्याक्क बसेँ किनभने म त रेगुलर दिनमा एकचोटि दुईजनाको सम्पर्कमा हुन्थे हुन्थे किन म चाहिँ एउटा एडभान्टेज थियो मोटरसाइकल थियो त्यसमा थोरै मोटरसाइकल चढ्ने मध्येको म पनि थिएँ है फेरि अर्को
कुरो
अहिले पजेर चढेको त्यही थियो र फेरि अहिले प्रसङ्ग कुटाउँदाखेरि तपाईँलाई पनि रमाइलो लाग्ला यी दुवैजनाको मोटरसाइकल गुरु चाहिँ म दुवैजनाको मेरै मोटरसाइकल मैले सिकाएको ल त्यसपछि दुईजनाले किनेको अझ धेरै वर्षपछि किनेको
अब छुटाउने नहुने कुरा दाजुलाई लागेको कुरा केही छ भने इन्फर्मेसन नारायण दाई गोपाल दाईको बारेमा
मलाई यो त्यति इम्पोर्टेन्ट नहुँदा पनि सम्झना हो यो मलाई राम्रो लाग्छ यसरी 26-27 सालमा भन्दा अझ पछाडि हो 32-33 सालतिर ठमेल अलिअलि ठमेल भइसकेको थियो पुरा ठमेल भइसकेको थिएन अहिले हो हामी तिनैजना बेलुका निक्लिएको थियौँ अनि त्यो त्यही नर्सिङ क्याम्पमै अगाडि पुग्दा थियो अरे एउटा मधिसे त्यो एउटा बाँसमाथि थुप्रो बाँस उनीहरू राखेर बेच्दै हुन्छ नि त्यो एक ठाउँमा बसेर बजाउँदै रहेछ अनि ऊ त्यहाँ जाउँ न त्यहाँ जाउँ भन्यो गोपालले हामी त्यही नै रहेछौँ नाम पनि छ गयौँ अनि उसले मजेसले ठिकठिकै राम्रै बजाइरहेको थियो अनि गोपाले खै म पनि बजाउँ है भने अनि ल बजाऊ भने त्यो गोपाले अलिअलि बजाए त्यो मधेसीले यसो मुख मात्रै हेऱ्यो अनि ऊ त्यो त्यो देउता भनेर भन्यो अन्त उसले आफ्नो बजाउने बाजे त अरूलाई किन दिन्थ्यो ऊ त्यो देउता भने एउटा झिक्यो गोपाले अब चिन्छ मान्छे सट झिक्यो गोपाले गोपाले बजायो यस्तो बजायो त्यो मान्छे पक्क परे त्यसले त्यो 2 रुपियाँ हो कि 10 रुपियाँमा बेचिरहे बाँसुरी अब यसको दाम कति त भनेर सोधेको 100 रुपियाँ भन्यो त्यस बेलाको 100 रुपियाँ त ज्यादै ठुलो है
100 रुपियाँ
भन्यो गोपाले बजायो नि उसलाई थाहा भएन यो राम्रो बजाउँछ भन्ने, उसले चाहिँ के झुक्काउने कोसिस गर्यो भने यो यो बाँसुरीको क्वालिटी राम्रो भएको हुनाले यो राम्रो बजेको हो भन्ने प्रमाणित गर्न, अनि हामी तिनैजना हाँस्यौँ, तिनैजना हाँसेर अनि तिम्रो सबभन्दा नराम्रो बाँसुरी सबभन्दा सस्तो बाँसुरी कुन हो त भनेर त मनिषीले अर्को जिकेर सानो साई भन्दा पनि अब मिठो बज्ने र नबज्नेमा त्यो स्वरको क्वालिटीमा भर पर्छ नि, उसले स्वात झिकेर गयो त्यो त्यत्तिकै राम्रो हुन्छ, अब यसको कति हो भनेपछि त्यो मान्छे यति लजित हो होइन तपाईँसँग पैसा लिनु स्टेमै लैजानु यो तपाईँ फोकटमा लैजानुहोस् भनेर त्यो मान्छेले त्यो त्यो एउटा सम्झाएर मैले कतै कहाँबाट अस्ति सम्झेछु केही विगत अस्ति पनि केही गोपालकै गुरु पूर्णिमा गुरु पूर्णिमा पछि सम्झेँ मैले कुरा यो कतै उल्लेख गराएर हिँड्छ मैले बागिना चाहिँ सुरु भएको चाहिँ के हो भनेदेखि बागिना सुरु गर्नुपर्छ भन्ने कुरा चाहिँ 100% नारायण गोपालको विचार हो, एउटा पत्रिका निक्लिनुपर्छ। अब म चाहिँ अब त्यो कविता सविता अलिअलि फाटफुट लेखिरहने हुँदा त्यो पत्रकारहरू सम्पादकहरूसँग अलिअलि चिनापर्ची भइरहेको अवस्था हुँदाखेरि त्यस बेलाको कन्टेक्स्टमा साहित्यिक पत्रिकाहरू नै बिजोग पल्टेको अवस्थामा साङ्गीतिक पत्रिका कसरी निक्लिन्छ भन्ने नेगेटिभ उसमा थिएन, त्यो पनि निकाल्यो भने लो निकाल्यो भने निकाल्ने, अब नाम के राख्ने भन्दाखेरि त्यो नाम जुराइदिएको चाहिँ मैले यो कन्सेप्सन चाहिँ एकदमै 100% नानु भएको हो। अब त्यहाँ कहिले प्रकाशकमा कहिले सम्पादकमा कहिले व्यवस्थापकमा गोपाल इन्द्रनको नाम आए पनि उसको भूमिका चाहिँ त्यहाँ गौर थियो, हामी तिनजना छुट्टिनु हुँदैन भन्ने हिसाबले नै सधैँभरि गोपाल इन्द्रनको नाम पनि त्यहाँ इन्कर्पोरेट गरेको हो, त्यहाँ उल्लेख गरेको हो, उसको त्यसमा भूमिका छ नभन्ने नि छ, गौड एकदमै गौड र सबभन्दा बढी खट्ने छ उसमा नारायण गोपाल, विज्ञापन 75% जति उसले आउँथ्यो 25% मात्रै बोलेर आउँथे, त्यहाँ बागिनामा निक्लेका अनिवार्य रूपले निक्लेका इन्टरभ्यू चाहिँ 99% मैले लिएको हो, त्यहाँ जति पनि अनौठा र नदेखिएका नचिनेका नामहरू छन् ती जम्मै फेक नाम चाहिँ मेरै हो अब आर्टिकल पुग्दैन के
भने
आफै लेख्नु पर्छ, गोपाल चाहिँ विशेष गरेर 90% साहित्य के अरे साङ्गीतिक सङ्गीत सम्बन्धी ज्ञानको लागि किताब पढ्ने सङ्गीतकै नारायणको चाहिँ 10% सङ्गीतको किताब पढेर 90% चाहिँ बाहिरको किताबहरू, त्यसमा पनि उसको सबभन्दा मन परेको दुईटा एउटा इतिहास र न्यासिन जोग्राफी, होइन इतिहासको त माने मास्टर नै हो सबै कन्ठ विश्वको इतिहास, त्यसमा पनि नेपाल त नेपालको त मुखाग्रह थियो, मुखाग्रह नै थियो
भन्ने,
त्यस कारण त्यो पनि लेखेको छु, पहिलो प्रायोरिटीमै मैले यदि ऊ गायक नभएको भए इतिहासको प्राध्यापक हुन्थ्यो, अनि त्यो त्यो एउटा गोपालको, अन्त कुकुरको मैले उल्लेख गरेको थिएँ गोपालको, गोपाल यहाँ वसुन्धरामा बस्दा अरे दा उसो आफ्नै गर्थ्यो नि
गोपाल
त्यहाँ उसको कुकुर थियो खैरो रङको, त्यो नामै खैरे राखेको थियो त्यसको मान्छे चाहिँ फिलोसफर हो गोपाल दार्शनिक विशुद्ध दार्शनिक त्यो त उसका गीतहरू हुन थाल्छ उसका प्राय गीतहरू सबै डाइरेक्टली इन्डाइरेक्टली अलिक पचाउन सक्ने खालको उपदेश नै छ नि त्यहाँ गीतमा क्रिकेटले लेखेको गीतहरू खेलकुदका गीतहरू अनि भजनहरू यो ट्रेडिसनल भजनहरू लेखेन नि उसले उसले बेग्लै किसिमको कन्सेप्टमा भजनहरू लेखेको छ सबैमा उपदेश छ अब साथीभाइहरूसँग कुरा गर्दा पनि अलिक अन्तरङ्ग मान्छेहरूसँग उसको मनमिल्ने मान्छेहरूसँग कुरा गर्दा कता कताबाट उपदेशका कुराहरू लिएर आइरहने मान्छे चाहिँ विरुद्ध फिलोसफर हो त्यो अब त्यो कुकुरसँग कस्तो उसको मिल्थ्यो भनेदेखि बाहिरबाट आएपछि त्यो उसमा सिँढीमा बसेर करिब 8-10-15 मिनट चाहिँ कुकुरसँग गफ गर्ने खैरे एकदम सुनसुनै काखमा राखेर तँलाई सन्चै छ तेरो हाल खबर के छ आज के खाइस् यसरी सोध्ने जस्तो मान्छेसँग कुरा गर्छ ठ्याक्कै उसले जवाब दिए पनि नदिए पनि उसले कुरा गर्नु चाहिँ त्यही हो गजबै गजबै लाग्ने मैले पनि धेरै कुकुर पालेँ यसरी त्यो अमेरिका जान थालेपछि मेरो भएको कुकुर मरिसकेपछि अनि पाल्न मन लाग्यो मेरो मात्रै जब म पनि कुकुर प्रेमी हो हामी पनि अब जस्तै सानो हुन्जेल हामी लोकविश्वासिनीको बिचमा सुतेरै हुर्काएको कुकुर जति पनि कुकुर पनि सबै त्यसरी हुर्काएको तर त्यसरी दोहोरो चाहिँ कहिले पनि कुरा
गरिएन
होइन प्रत्येक दिन मैले कति देखेँ
कस्तो होला क्या त
के खाए
कसरी त्यसले के बुझ्यो होला कुकुरले
है आज म थिइनँ तँलाई दुःख लाग्यो कि एक्लै भइस् कि के खाइस् तँलाई सन्चै छ यसरी सोध्ने
कति यो बागिना कति साल भनिसक्यो कति सालमा भन्नुभयो
यो 31-32 निक्लेको 34 बन्द हो क्यारे 34-35 विज्ञापनकै कारण र आर्टिकल पनि हो त्यही नारायणले कति लेख्ने मैले कति लेख्ने सङ्गीत सम्बन्धी आर्टिकल लेखिदिने मान्छे छैन त्रैमासिक भनेको छ कहिले काहीँ खप्टाएर निकाल्यौँ कहिले 6 महिनामा निकाल्यौँ घर जे हो भने पूर्णाङ्क अङ्क गर्दै 35 सालसम्म 36 सालसम्म पुर्यायौँ त्यसपछि अनि पछाङ्क हो
त्यसपछि
व्यस्त
हुनुभयो
यहाँले हामीलाई खसखस.com लाई समय दिनुभयो त्यसको लागि धेरै धेरै आभारी छौँ धन्यवाद ज्ञापन गर्दछौँ
ल म पनि अन्तमा फेरि यो घाँटी खसखसाउन समय दिएको भए र बोल्न दिएकोमा म फेरि पनि पुनः धन्यवाद ज्ञापन गर्दछु धन्यवाद